नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आजबाट बजेट अधिवेशन शुरू, प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव, परीक्षणको दायरा बढाउन माग। नेपालगंजमा थप एकजनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या 102 पुग्यो। विराटनगरको कोविड 19 अस्पतालबाट 8 जना डिस्चार्ज। विद्यालय व्यवस्थापनको जिम्मा वडाध्यक्षलाई दिने निर्णयको नेपाल शिक्षक संघ नवलपुरको विरोध, आफैले बनाएको कार्यविधिको ठाडो उल्लङ्घन गरिएको दावी, निर्णय कार्यान्वयन नगर्न आह्वान। र कावसतीमा कक्षा 8 को नतिजा भोलि प्रकाशन हुँदै अन्य कक्षाको वैशाख मशान्त भित्र गरिने, नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानव सर्भर जाने बाटो खोल्यो।
कालिका माध्यमिक विद्यालयको सूचना। कालिका माध्यमिक विद्यालय गैंडाकोट 8 को शैक्षिक सत्र 2076 को कक्षा नर्सरीदेखि कक्षा 9 सम्मको वार्षिक परीक्षाको परीक्षाफल यही वैशाख 26 गते प्रकाशित गरिएको छ। नतिजा विद्यालयको फेसबुक आईडी कालिका कालिकामा हेर्नुहुन वा कालिका नमूना सेकेन्डरी स्कूलको पेज लाइक गरी थाहा पाउन सक्नुहुनेछ। नतिजा सम्बन्धी अन्य जानकारीका लागि सम्बन्धित कक्षा शिक्षकसँग सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ। पुनश्च विद्यार्थी भर्नाको कार्यक्रम नगरपालिकाको अर्को निर्देशन प्राप्त भएपछि सूचित गरिनेछ। ग्रेड सिट भर्ना अभियानमा प्रदान गरिनेछ। कक्षा 8 को ग्रेड वृद्धि परीक्षा नगरपालिकाको सूचनापछि व्यवस्था गरिनेछ। प्रजानाथ कणेल, प्रधानाध्यापक, कालिका माध्यमिक विद्यालय गैंडाकोट 8 नवलपुर।
अब खबर विस्तारमा। शुरूआतमा आजबाट बजेट अधिवेशन शुरू भएको छ, यसैसँग सम्बन्धित समाचारबाट। आजबाट बजेट अधिवेशन शुरू भएको छ। छैटौं अधिवेशनको रूपमा शुरू भएको बजेट अधिवेशनमा बोल्दै सबै विपक्षी दलका नेताहरूले सरकारको कड़ा आलोचना गरेका छन्। विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने सरकार कुर्ची जोगाउने खेलमा लागेको भन्दै नैतिकताको आधारमा केपी शर्मा ओलीलाई राजीनामा दिन समेत सुझाव दिएका छन्। बैठकको शुरूमा आफ्नो भनाई राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले सरकारका तमाम व्यथिति र विकृति विरूद्ध आवाज नउठाई कोरोना विरूद्ध लड्न साथ दिए पनि जनताको हितमा काम नगरेको बताउनुभयो।
कोविड 19 को नियन्त्रण गर्न विवेक समेत तरिकाले जिम्मेदार भई कार्य गर्नुमा सरकार यसमा पूर्ण रूपले असफल भएको छ। सरकारले नागरिकलाई आफू भएको अनुभूति गराउन सकेको छैन। महामारी विरूद्ध लड्न पूर्व तयारी, लकडाउनको बेलामा राहत, क्वारेन्टाइन, अस्पताल आदिको उचित व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षा कर्मी लगायतका अग्रपंक्तिमा काम गरेका व्यक्तिहरूको व्यक्तिगत सुरक्षा सामग्री, परीक्षण सामग्रीको आपूर्तिका कामहरू उचित तौरले भएका छैनन्। नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको महिनो बितिसक्दा पनि हालसम्म अत्याधिक रूपमा परीक्षण भइसक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा परीक्षण भइरहेको छ। परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ। विदेशका विभिन्न स्थानमा लचिलो विदेशका विभिन्न ठाउँमा बिचल्लीमा परेका नेपाली नागरिकको उद्धारको कुनै योजना छैन। कोरोनाबाट विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले गरेको गम्भीर गल्तीहरू अहिलेको समय नउठाउने भन्दै दुई कौडीको काम गर्न नसकेको गम्भीर आरोप लगाउनु भएको छ। अहिले मात्रै जनतालाई बचाइदिन सरकारसँग उहाँले पटक पटक माग गर्नुभयो।
आज सामुख महोदय, तपाईँको मार्फत यो सरकारलाई एउटा मात्रै आज माग गर्न आएको, आज केही पनि उठाउने वाला छैन। एउटा मात्रै सवाल हो, नेपाली नागरिकको जीवन रक्षा गरिदेऊ, नेपाली नागरिकलाई बचाऊ। सरकार, नेपाली जनता संकटमा छ, कोरोना संक्रमणबाट नेपालीको रक्षा गर, यो एउटा मात्रै आज म उठाउन खोजेको। जनता महामारीबाट मरिरहेको छ, पीड़ित छ, खान पाएको छैन, उपचार पाएको छैन, स्वास्थ्य कर्मीले सुरक्षा स्वास्थ्य सामग्री पाएको छैन, र यहाँ त अर्कै धन्दा पो भइरहेछ, कारले अर्को पो धन्दामा लागेको छ, पार्टी फोर्ने सांसद चोर्ने यही हो। यो धन्दामा जनताको चाहिँ पीडा कम हुन्छ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नैतिकता र स्वास्थ्य कमजोरको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर लोकतन्त्रको रक्षा गरिदिन आग्रह गर्नुभएको छ। साथै युवा पुस्तालाई राजनीतिक हस्तान्तरण गर्न उहाँको आग्रह थियो।
त्यसले कुर्सीमा बस्दैन, पट ठुलो होइन, मान्छेले के सत्कर्म गर्यो त्यसको आधारमा महात्मा गान्धी कहिले कुर्सीमा बसेनन् उनलाई सम्झन्छ मान्छेहरूले। त्यसैले नैतिक आसन ठुलो हुन्छ। यस निम्ति मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह छ, तपाईँ जुन उचाइमा पुग्नु भएको छ त्यही रहनुहोस् र तपाईँले अनावश्यक ढंगले यस्ता प्रकारको गतिमा संलग्न हुँदा तपाईँले आफै माथि पनि अन्याय भएको छ। तपाईँ रोगले जीर्ण भएको शरीरलाई तपाईँले चाहिँ आराम दिनुपर्छ र यो लोकतन्त्रलाई बचाएर तपाईँ आफ्नै एउटा छविलाई पनि बचाएर अगाडि बढ्नको निम्ति तपाईँले राजीनामा दिनु नै उपयुक्त हुन्छ। त्यो नै एउटा उचित निकास हुन्छ र त्यसले नै समाजलाई देशलाई अगाडि बढाउन सक्छ र तपाईँको उचाइ पनि कायम रहन्छ, लोकतन्त्र सुनिश्चित हुन्छ र देशले नयाँ दिशा पक्रन दिन सक्छ। मेरो उहाँसँग विनम्र उहाँसँग आग्रह छ, प्रश्न उठ्छ उहाँ दिशि विकल्प के हुन्छ भन्ने छ। यो मेरो निजी विचार हो, मेरो एउटा निजी विचार हो। हामी पूर्व प्रधानमन्त्री सबैले हामीले कुनै पनि प्रकारको इच्छा नराखौं तर हामी 60-65 उमेर नाइसकेका मान्छेले लोभ नगरेर अब प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहने अथवा प्रधानमन्त्रीको दावेदार हामी नबन्ने र हामीले अरूलाई सघाउने नयाँ पुस्तालाई अगाडि ल्याउने पुस्तान्तरण गर्ने दिशातिर हामी गयौं भने देशले निकास पाउँछ।
सत्ता पक्षका नेता पूर्व सभामुख सुभाष चन्द्र नेमाङले सरकारले समयमै काम गरेकाले कोरोनाको संक्रमण विश्वमा जसरी फैलन नसकेको दावी गर्नुभयो।
धेरै हदसम्म लकडाउनलाई हामीले प्रभावकारी ढंगले सदुपयोग गर्यौं र कोरोना जस्तो भयावह विश्वव्यापी रूपमा देखिएको छ नेपालको सन्दर्भमा यसलाई हामीले विस्तारित हुन दिएनौ। धेरै म यस बारेमा चर्चा गरेर राख्नुपर्छ भन्ने लाग्दैन।
तर नेता राजेन्द्र महतले भने परीक्षणको दायरा नबढ़ाएको भन्दै सरकारको कड़ा आलोचना गर्नुभयो। अर्को बैठक वैशाख 28 गते बिहान 11 बजे बस्ने गरी सकिएको छ।
यो संक्रमणबाट अहिले हाम्रो के अरे सत्ता पक्षका नेताजी यहाँ भन्नुभयो सभामुख महोदय, अब यति मात्रै नहो, 100 कि कति रे 101 न हो संक्रमित, अरे कतिको जाँच गर्यो, कतिको जति विदेशबाट आए त्यतिको पनि जाँच गर्यो सरकारले, 50 दिन भइसक्यो।
शुक्रबार नेपालगंजमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 102 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगंज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा 16 वर्षीय एक पुरूषमा कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको हो। यस्तै हालसम्म पीसीआरबाट 15,492 जनाको परीक्षण गरिएको छ भने 54,531 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। त्यस्तै स्विस सरकारले सहयोग स्वरूप दिएको 30,000 पीसीआर परीक्षणको लागि आवश्यक री एजेन्ट देशभरका 18 ल्याबमा पठाएको भन्दै प्रवक्ता डाक्टर देवकोटाले यो सँगै अब परीक्षणको दायरा फराकिलो हुने बताउनु भएको छ। हाल देशभर 135 जना आइसोलेसनमा रहेका छन् भने 15,624 जना क्वारेन्टाइनमा रहेको पनि उहाँले जानकारी दिनुभयो। यस्तै लकडाउनका कारण मानिसमा नकारात्मक असर परेको भन्दै मन्त्रालयले सकारात्मक सोच राख्न र केही सृजनशील काम गर्न आग्रह समेत गरेको छ। यस्तो समयमा मनोसामाजिक समस्याका कारण आत्महत्याका घटना समेत बढ़ेको तथ्याङ्क आएकाले सकारात्मक काममा मात्र मन लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ। विराटनगर स्थित कोशी अस्पतालको COVID-19 उपचार केन्द्रको आइसोलेसनमा बढ्दो आएका थप 8 जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरूको सोमबारदेखि लगातार 3 पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि आज उनीहरूलाई डिस्चार्ज गरिएको हो। अस्पतालले उदयपुर भुल्केका 15 जनाको स्वाब परीक्षण गरिएको मध्ये 8 जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने अन्य 7 जनाको रिपोर्ट पोजेटिभ आएको थियो। नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेहरू एक भारतीय, विराटनगर 17 का 2 र 1 महिलासहित 5 जना भुल्केका रहेका छन्। उनीहरूमा वैशाख 8, 9 र 10 गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो। डिस्चार्ज भएकाहरूमध्ये 3 जनालाई विराटनगर रानी मकरजमा रहेको मस्जिदमा र 5 जनालाई उदयपुर पठाइएको छ। नेपाल शिक्षक संघ नवलपुरले गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णयको विरोध गरेको छ। नगरपालिकाको शिक्षा शाखाले वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी निर्णय गरिएको सूचना जारी गरेको थियो। शिक्षक संघले त्यसको विरोध गर्दै नगर कार्यपालिकाले स्वीकृत गरेको आफ्नै कार्यविधिको दफा 57 ङमा भएको व्यवस्था अनुसार नगरसभा सदस्यहरू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य पदमा बस्न नमिल्ने स्पष्ट व्यवस्था हुँदाहुँदै सोही कार्यविधि विपरीतको निर्णयले लज्जाबोध बनाएको भन्दै सम्बन्धित निकायलाई उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन माग गरिएको छ। संघका जिल्ला अध्यक्ष चुडामणी शर्मा र संघका गैंडाकोट नगर अध्यक्ष काशीनाथ पोखरेल सहित अन्य 6 आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाको उक्त निर्णय संघीय शिक्षा ऐन र नियम विपरीत भएको जिकिर गरिएको छ। विज्ञप्तिमा यस्तो स्वेच्छाचारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै उक्त निर्णय फिर्ता नलिए उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी पनि नगर शिक्षा समितिले लिनुपर्ने उल्लेख गरिएको छ। नगरको शिक्षा समितिको उक्त निर्णयले शिक्षा क्षेत्रमा ठाडो हस्तक्षेप र राजनैतिक दुराग्रहबाट प्रेरित हरकत भएको भन्दै विरोध जनाइएको हो। कावसती नगरपालिकाभित्र रहेका विद्यालयहरूको कक्षा 8 नतिजा भोलि प्रकाशन हुँदैछ। नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै शैक्षिक सत्र 2076 कक्षा 8 नतिजा भोलि प्रकाशन गर्ने जानकारी दिएको हो। नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जारी गरेको सूचनामा अन्य कक्षाको हकमा वैशाख मसान्तभित्र नतिजा सार्वजनिक गरिसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ। सूचनामा नतिजा प्रकाशन भइसकेपछि विद्यालयहरूले सामाजिक सञ्जाल, इमेल र टेलिफोनमा परीक्षाको नतिजा विद्यार्थी र अभिभावक जानकारी गराउन विद्यालयहरूलाई आग्रह गरिएको हो। नतिजा प्रकाशन गर्दा लकडाउनको उल्लंघन हुने गरी कुनै पनि गतिविधि गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ। यस्तै अर्को सूचना जारी नभएसम्मका लागि विद्यार्थी भर्ना, घर दैलो अभियान, अभिभावक भेटघाट लगायतका कार्य नगर्न पनि सूचना मार्फत जानकारी गराइएको छ। संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाईका साथ लागू गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी असामान तामाङको अध्यक्षतामा शुक्रबार धादिङ बेसीमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपल मोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवा खोलाबाट मानिस आवागमनलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको हो। यसैगरी जिल्ला प्रवेश गर्ने मानिसको आवागमनमा कडाई गर्दै सवारी सञ्चालनमा पास नभएका सवारी साधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिई संक्रामक रोग ऐन 2020 दफा 3 बमोजिम कार्यवाही गरिने निर्णय पनि गरिएको छ। लकडाउनका कारण बन्द भएको शेयर बजार मंगलबारबाट सुचारू हुने भएको छ। शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई शेयर बजार सुचारू गर्न निर्देशन दिएको हो। 11 कारोबार बन्द भएको थियो। बोर्डका अनुसार अब बिहान 11 एक बजेसम्म अर्थात 2 कारोबार हुने भएको हो। शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ। यसअनुसार अब 2% सर्किट ब्रेकरको व्यवस्था भएको छ। अब कोरोनाको प्रभाव कायम हुन्जेल 2% भन्दामाथि बजार उठ्दा वा बढ्दा 2% भन्दा तल घटेको अवस्थामा अब सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ। सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्ड जस्ता क्षेत्र सञ्चालनको बाटो खोलेको थियो। यस्तो सेवा सुचारू गर्दा बढ़ीमा 1/3 मात्र कर्मचारी राखेर सेवा सुचारू गर्न सकिने निर्णय मन्त्री परिषदले गरेको हो। भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानव सरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आज भिडियो कन्फरेन्स मार्फत धारचुला लिपुलेक लिंक रोड उद्घाटन गर्नुभएको हो। भारतको उत्तराखण्ड स्थित धारचुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सड़क मार्ग भारतले खोलेको हो। यो सड़क मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविदहरू बताउँछन्। भूगोलविद प्राध्यापक डाक्टर नरेन्द्र राज खनालले त्यो बाटो नेपाली भूमि हुँदै गएको बताउनुहुन्छ। सन् 1816 सुगौली सन्धि अनुसार काली अर्थात महाकाली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो। प्राध्यापक डाक्टर खनाल लिम्पिया धुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुन्जी, गरब्याङ, कुटियाङदी लगायतका सम्पूर्ण भूभाग नेपालको भएको बताउनुभयो। नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल सहित 4 विरूद्ध काठमाडौँ प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएको छ। समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनाल सहित सत्तारूढ़ नेकपाका सांसद द्वय महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठ किसान तथा नवीन बस्नेत विरूद्ध शुक्रबार अपहरण कसुरमा मुद्दा दर्ता भएको हो। यसैगरी अपहरण आरोपित 4 पीड़ित भनिएका सांसद यादव सहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र विश्वदीप पाण्डे विरूद्ध साइबर अपराध अभियोगमा दिएको उजुरी पनि परिसरमै मुद्दा दर्ता भएको छ। कञ्चनपुरमा 15 वर्षकी किशोरीमाथि बलात्कारको आरोपमा 68 वर्षका वृद्ध पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका 11 भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। किशोरीलाई 50 रुपियाँ दिई बलात्कार गरेको पीड़ित पक्षले प्रहरीलाई बताएका छन्। वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीड़ित पक्षलाई 10 लाख रुपियाँ दिएको पनि प्रहरीले बताएको छ। पीड़ित पक्षलाई दिएको 10 लाख रुपियाँको चेक समेत प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रविन्द्र पौडेलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। विजय खबरमा अब पालो भएको छ रिपोर्टको। पूर्वी नवलपरासीमा दुई युवा मिलेर 5 करोड़को लगानीमा व्यावसायिक बाख्रा पालन शुरू गरेका छन्। एक रिपोर्ट सहकर्मी पवित्र पराजुलीबाट।
नेपालमा भएका सम्भावनालाई नदेखेर कोही रहरले त कोही बाध्यताले धेरै पैसा कमाउन युवाहरू विदेशिने गर्छन्। तिनै युवालाई वैदेशिक रोजगारीमा पठाउन मेन पावर सञ्चालन गरेको करिब 10 वर्षमा 36 वर्षीय सादब खानले नेपालमै सम्भावना खोज्न थाले। काठमाडौँमा बस्दै आएका सादब खानले विभिन्न ठाउँको अध्ययन अवलोकन र अग्रजको सल्लाहबाट 1 वर्षदेखि केसर एग्रो फर्म सञ्चालनमा ल्याएका छन्।
चम्किला चिजहरू देखेर मान्छेहरू बाहिर हरेकको प्रब्लम नेपालमा काम छैन, कृषिमा फाइदा छैन, लगानी बढी आम्दानी कम, बिचमा ठेकेदारहरू बढी, त्यो सब कुराहरूले गत वर्ष गभर्मेन्टले पनि नयाँ नीतिहरू ल्याए म्याङ्कमा जसमा लगानीहरू धेरै बढाउनु पर्ने भयो।
कौसुदी नगरपालिका 17 रहेको प्रयोगमा नआएको पुर्खौली 10 बिघा जग्गालाई प्रयोगमा ल्याई व्यावसायिक रूपमा बाख्रा पालन शुरू गरिएको छ। यहाँ एउटा 4,000 स्क्वायर फिटको आधुनिक खोर निर्माण गरिएको छ भने अर्को 4,000 स्क्वायर फिट खोर बन्ने तयारीमा रहेको छ। यसबाट बाख्राको बडकमला र पिसाबलाई व्यवस्थापन गर्न र मलको रूपमा प्रयोगमा ल्याउन सजिलो हुनेछ। यहाँ अहिले बिबर बोयर, क्रस जमुना पारी, खरियर, नोबेल लगायत विभिन्न जातका साना ठूला गरी 152 बाख्रा रहेका छन्।
सफाई गर्ने तरिकाहरू, बाख्राको बडगोला र पिसाब झर्छ, त्यसबाट जुन अमोनिया निस्किन्छ त्यसलाई बाख्रालाई असर नपरोस् भन्नको लागि कसरी त्यसलाई चाँडै क्लिन गर्ने र लेबरले पनि धेरै गाह्रो नपरोस् अटोमेटेड कामहरू कसरी गर्ने, कसरी नालीहरू आफै बगेर जाओस्, पानी आफै सफा हुने त्यो सिस्टमहरू राख्दैछ। 2 वर्ष हामीले जुन रिसर्च गर्यौँ देश विदेशका सबै कुराहरू मान्छेहरूको
खानले करिब 8 बिघामा बाख्राका लागि आवश्यक घाँस समेत लगाएका छन्। लकडाउनको कारण खोरको क्षमता अनुसारको बाख्रा खरिद गर्न समस्या भएको खानको भनाइ छ। 1,000 भन्दा बढी बाख्रालाई पाल्ने योजनाका साथ अगाडि बढेको खानको फर्ममा प्रत्यक्ष रूपमा 8 जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा करिब 30 जना स्थानीय काम गर्दै आएका छन्।
पहिला भनेको गाउँघर पनि देखेको थिएन, ठेट गाउँघर कस्तो हुन्छ, कसरी बसिन्छ, के खाइन्छ थाहा थिएन। यो 2-3 वर्ष अगाडि मात्र यहाँ आयौँ, बस्दै गयौँ। अहिले यहाँ कसरी भिजिरहेछन् उनीहरूले जे खाइरहेछ तिनीहरूसँगै खान्छौँ, कामदारहरूसँग हामी सबै सँगै खान्छौँ, सँगै बसिरहेछौँ। उनीहरू मलाई जे आउँछ उनीहरूलाई सिकाउँछु, उनीहरूसँग जे आउँछ म सिकिरहेछु। धेरै चिज सिक्न पनि पाएको छु, जुन गाउँघरमा गर्ने तरिकाहरू, चाहे तरकारी रोप्ने भन्नुहोस्, चाहे घाँस रोप्ने भन्नुहोस्, बाख्रा हेर्ने तरिकाहरू, हरेक चिज उनीहरूले जे सिकाइरहेछ त्यसलाई मैले टेक्नोलोजी जुन मसँग छ, इन्टरनेट छ, त्यसलाई एडभान्स रूपमा लग्न खोजेँ।
पशुपालन व्यवसाय अझै पनि निर्वाहमुखी हुँदा मासु जन्ने पदार्थको लागि नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन। सादब खान एउटा उदाहरण हुन्। कृषि र पशुपालनलाई आधुनिकीकरण गरी खान जस्तो युवाहरूलाई यस क्षेत्रमा आकर्षित गरी उत्पादन बढाउनु पर्ने आवश्यकता देखिन्छ।
विजय खबरमा अब पालो भएको छ आजको सरकारको। आज कानून दिवस, कानूनी राज्यमा कानून सबैले पालना गर्नुपर्छ। हामीले अधिवक्ता रमेश काफलेलाई राज्यले कानूनलाई कसरी स्थापित गरिरहेको छ भनी सोधेका छौं।
कानून दिवस वैशाख 26 गते हामी सबैले कानून दिवस मनाउने गर्छौं। खास गरी 2008 सालमा नेपालमा प्रधान न्यायालय ऐन भनेर आयो, जुन 2009 साल वैशाखमा चाहिँ जारी भयो, राजा त्रिभुवनबाट जारी भयो। नेपालमा पहिलो पटक प्रधान न्यायालय अथवा अहिलेको सर्वोच्च अदालत स्थापित गर्नको लागि न्यायिक निकायको रूपमा अथवा आम जनताले चाहिँ औपचारिक किसिमबाट न्याय पाउनुपर्छ भन्ने किसिमबाट प्रधान न्यायालय ऐन आयो र त्यही ऐन आएको दिनलाई 2030 साल फाल्गुन 8 गते सर्वोच्च अदालत बार एसोसिएसनका तत्कालीन अध्यक्ष कुसुम श्रेष्ठको संयोजकत्वमा एउटा बैठक बस्यो र त्यही बैठकबाट खास गरी कानूनी राज्य, स्वतन्त्र न्यायपालिका र शक्ति विभाजन सेपरेसन अफ पावरलाई केन्द्रित गरेर चाहिँ यो वैशाख 26 गतेलाई कानून दिवसको रूपमा मनाउने भनेर निर्णय गर्यो र हामीले आजसम्म वैशाख 26लाई कानून दिवसको रूपमा मनाउँदै आएका छौँ।
कानून बारे नेपालमा कतिको नागरिक जानकार भएको पाउनुहुन्छ?
वास्तवमा नागरिकहरू कानूनमा धेरै जानकार चाहिँ देखिँदैन। हाम्रो जस्तो देश जहाँ अशिक्षाको कारण अथवा असुविधाका कारण विभिन्न कारणहरूले चाहिँ कानूनमा पर्याप्त जानकारी हुँदैन, तर संसारमै पनि आम नागरिकलाई कानून थाहा हुँदैन। तर आम नागरिकलाई कानून थाहा हुँदैन, जान्दैन, इग्नोरेन्स अफ ल इज नो एक्सक्युज भन्छ, कानूनको अज्ञानता क्षम्य हुँदैन हुन्छ। हरेक नागरिकले कानून जान्दैन भनेर सुख चाहिँ पाइँदैन। कुनै न कुनै किसिमले आफ्नो क्षेत्रसँग, आफ्नो व्यवसायसँग, आफ्नो जीवनसँग सम्बन्धित कानूनहरू उसले थाहा पाउनु जरुरी हुन्छ।
कानून अन्जानकै कारणले गर्दा जुन कानून मिचेका घटनाहरू कतिको आउँछन्?
कानूनको अज्ञानता क्षम्य हुँदैन, त्यो जान्दिन भनेर चाहिँ त्यसलाई मिच्न चाहिँ पाइँदैन। तर कहिलेकाहीँ के हेर्ने गरिन्छ भने, खास गरी दण्ड न्याय प्रणालीमा उसलाई थाहा थियो कि थिएन, अथवा उसले इनोसेन्टली गरे हो कि अथवा नियतवश गरे हो, थाहा भइभई गरे हो कि थाहा नभएर गरे हो, त्यसको आधारमा दण्ड सजाय निर्धारणमा चाहिँ प्रभाव पर्न सक्छ। तर उसको अधिकार र उसको कसुर स्थापित गर्ने कुरामा मलाई कानून थाहा थिएन, त्यसकारण मैले यो काम गरेँ भन्न पाइँदैन।
प्रदेशमा न्यायको अनुभूति गर्ने धेरै मानिसहरू छन् कि कम छन्, के कस्तो पाउनुहुन्छ तपाईँ आफैले?
संख्यात्मक रूपमा हेर्ने हो भने न्यायालयसम्म पुग्ने संख्या नै कम छ हाम्रोमा। हाम्रो भौगोलिक कठिनाई, आर्थिक अवस्था, गरिबी, अशिक्षा, यी विविध कारणहरूले चाहिँ न्यायालयसम्म पुग्ने नागरिकहरू चाहिँ कम छन्। तर फेरि हामीले न्यायको अनुभूति चाहिँ के हो त भन्दा, अल्टिमेटली हामीले आश गर्ने हाम्रो भरोसाको ठाउँ भनेको न्यायालय हो है। अरू सबै विकल्पहरू सकिएपछि एउटा मान्छे न्यायालयसम्म, वकिलसम्म, अदालतसम्म त्यति बेला मात्रै पुग्छ जति बेला उसका अरू सबै विकल्पका ढोकाहरू बन्द हुन्छन्, त्यति बेला मात्रै ऊ अदालत पुग्छ। त्यसकारण मानिसले अदालतबाट न्याय नपाए अन्यत्र जाने ठाउँ छैन।
कानून बनाउने पक्षले नै कानून मिच्यो भने चाहिँ के हुन्छ?
खास गरी कानून बनाउने पक्ष, अहिले पोलिसी मेकर भनेको पार्लियामेन्ट नै हो, सांसदहरू नै हो र अन्य त्यहाँदेखि तलसम्मका अहिलेका सरकारहरू नै हो। जहिले पनि कानून बनाउनेले बनाउँछ, बनाइसकेपछि त्यसलाई कार्यान्वयन भयो कि भएन, कहीँ मिचियो कि मिचिएन भन्ने कुरालाई हेरेर नै के बनाइएको हो त भन्दा, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति पृथकीकरण गरिएको हो। यो मिचे त्यसकारण बर्बाद गरे अथवा यो हाम्रोमा अनौठो भयो भन्ने पनि होइन, त्यसकारण न्यायिक निकाय अथवा न्यायालयको स्थापना गरिएको हो। यदि उनीहरूले मिच्न सक्छन्, जहिले पनि व्यवस्थापिकाले अथवा कार्यपालिकाले कानूनलाई मिच्न सक्छ, कानूनको दुरुपयोग गर्न सक्छ, कानूनभन्दा बाहिर जान सक्छ भनेर शक्ति पृथकीकरण गरिएको हो,
त्यो समयमा के गर्ने?
त्यो समयमा तिनीहरूका विरुद्ध मुद्दामा जाने, अदालतमा जाने, न्यायालयले त्यसलाई रोक्न सक्दछ। र नेपालमा धेरै तपाईँले इतिहास हेर्ने हो भने, संसदले पास गरेका, प्रधानमन्त्रीहरूले गरेका निर्णयहरू, मन्त्री परिषदले गरेका निर्णयहरू सर्वोच्च अदालतले उल्टाइदिएको छ।
कुराकानीमा हुनुहुन्थ्यो सहकर्मी माया कर्णेल। अब बाँकी समाचार। विपदमा हामी अभियानले गैंडाकोट वडा नम्बर 1 र 4 का विपन्न परिवारहरूलाई आज राहत वितरण गरेको संयोजक गोकुल सापकोटाले जानकारी दिनुभएको छ। राज्यको एकद्वार प्रणालीलाई पालना गरेर वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरूसँगको सहकार्य र सल्लाहमा विपन्न परिवारले राहत वितरण गरेको संयोजक सापकोटाले बताउनुभयो। वडा नम्बर 1 र 4 गरी 345 किलो चामल, 34 किलो दाल, 115 पोका सोयाबीन मस्यौरा र 100 थान मास्क वितरण गरिएको उहाँले बताउनुभयो। अब केही छोटा खबरको पालो। आज स्वाब नदिएका सांसदले बैठकमा भाग लिन नपाउने भएका छन्। कोरोना संक्रमण परीक्षणको लागि आज स्वाब संकलन गरिएका सांसदले दिउँसो 4 बजे नै बैठकमा सहभागी हुन नपाएका हुन्। नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किनु भएको छ। लगातार 2 पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढ़ी 5 की 34 वर्षीय महिलालाई आज अस्पतालले घर पठाएको हो। स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धरना दिन गएका चिनिया नागरिक र प्रहरीबीच झडप भएको छ। नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटालाई मनोनित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच आज दिउँसो भेटवार्ता भएको छ। आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरू खुल्ला हुने भएका छन्। चिकित्सकहरूले स्वास्थ्य क्षेत्रको बजेट कम्तीमा 10% बनाउन सरकारलाई सुझाव दिएका छन्। र कोरोनाका कारण विश्वभर संक्रमित हुनेको संख्या 39,47,805 पुगेको छ। त्यसमध्ये 13,58,261 जना निको भएर घर फर्किएका छन्, तर 2,71,719 जनाको भने मृत्यु भएको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। आजबाट बजेट अधिवेशन शुरू, प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव, परीक्षणको दायरा बढाउन माग। नेपालगंजमा थप एकजनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या 102 पुग्यो। विराटनगरको कोविड-19 अस्पतालबाट 8 जना डिस्चार्ज। विद्यालय व्यवस्थापनको जिम्मा वडाध्यक्षलाई दिने गैंडाकोट शिक्षा समितिको निर्णयको नेपाल शिक्षक संघ नवलपुरद्वारा विरोध, आफैले बनाएको कार्यविधिको ठाडो उल्लंघन गरिएको दावी, निर्णय कार्यान्वयन नगर्न आह्वान। र कावसतीमा कक्षा 8 को नतिजा भोलि प्रकाशन हुँदै अन्य कक्षाको वैशाखमा शान्तभित्र नतिजा प्रकाशन गरिने, नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानव सरोवरको बाटो खोल्यो। नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामका आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।